نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ألم تر كيف ضرب الله مثلا كلمة طيبة كلمة طيبة كشجرة أصلها ثابت وفرعها في السماء تؤتي أكلها كل حين بإذن ربها. کیا تم دیکھتے نہیں ہو کہ اللہ تعالیٰ نے کلمہ طیبہ کی مثال کس چیز سے دی ہے؟ اس کی مثال ایسے ہے جیسے ایک درخت جس کی جڑیں زمین میں گہری جمی ہوئی ہوں اور شاخیں آسمان تک پہنچی ہوئی ہوں اور ہر وقت اپنے رب کے حکم سے پھل دیتا ہے. یہ سورت ابراہیم کی آیت نمبر 24 اور 25 کا ایک خلاصہ ہے. اس آیت میں اللہ تعالیٰ نے ایمان والے کو ایک درخت سے تشبیہ دی ہے. چونکہ آج کل ہم توحید، ایمان اور شرک ان تینوں باتوں پہ بات کر رہے ہیں، آج ہم دیکھیں گے کہ جس بندے کا عقیدہ پختہ ہو جاتا ہے، توحید آ جاتی ہے، تو اس کی زندگی میں اس کے اثرات کیا آتے ہیں. یہ آیت ایمان کی مثال دینے کے لیے بڑی خوبصورت مثال ہے. اللہ تعالیٰ نے ایک درخت سے ایمان کو تشبیہ دی ہے. تصور میں لائیں، درخت میں کیا ہوتی ہے؟ جڑ، تنا، شاخیں، پتے، پھر پھل آتا ہے نا. دین اسلام کا سرسبز درخت بھی انہی چیزوں سے مل کے بنتا ہے. جڑ کی اہمیت، جڑ کیا ہے؟ ایمان باللہ، یؤمنون بالغیب کی ساری چیزیں جڑ میں آتی ہیں. جتنا انسان کا عقیدہ اللہ کے بارے میں پختہ ہوتا ہے، عقیدہ آخرت پختہ ہوتا ہے، اپنی موت کا یقین ہوتا ہے، جنت اور جہنم کے وعدوں پہ یقین آنے لگتا ہے، جتنا اللہ کی بنائی ہوئی تقدیروں پہ رضا مندی کا اظہار ہوتا ہے، فرشتوں، کتابوں اور رسولوں پر ایمان بڑھتا ہے، اتنا ہی اسلام کا درخت مضبوط اگتا ہے. کسی کے بھی اسلام میں کوئی کمی دیکھے نا، چاہے وہ کمی اس کے قول میں ہو یا فعل میں ہو یا اس کے مالی معاملات میں ہو یا اللہ کے کلام سے محبت میں نہ ہو، تو اس کی وجہ جڑ میں ڈھونڈنی ہے. عقیدہ اتنی بنیادی چیز ہے کہ جو بندے کو استقامت دیتا ہے. ہم دیکھتے ہیں کہ جب لوگ اسلام کی طرف آئے، بہت آزمائے گئے، اور ان آزمائے جانے والوں میں پہلا نام حضرت بلال رضی اللہ عنہ کا آتا ہے. غلام تھے، امیہ بن خلف کے غلام تھے. جب مسلمان ہوئے تو آپ کے اسلام قبول کرنے کی بنیاد پہ آپ کو مکہ کی گرمیوں میں پتھریلی زمین پر لٹاتا اور اوپر پتھر رکھتا اور کہتا کہ جب تک تم محمد صلی اللہ علیہ وسلم کے ساتھ کفر نہیں کرو گے، میں تمہیں نہیں چھوڑوں گا. اس حالت میں بھی بلال کی زبان پہ جو لفظ تھے وہ کیا تھے؟ احد احد، اللہ ایک ہے، اللہ ایک ہے. مارتے مارتے تھک جاتا، لیکن بلال کی زبان سے عہد کے سوا کچھ اور نہ نکلتا. ایک دن آپ کی ماں کو ہی سفارشی بنا کے لے آیا. وہ بھی مسلمان ہو چکی تھی، لیکن انہوں نے اپنے اسلام کا بھی اظہار نہیں کیا تھا. کہا اپنے بیٹے کو سمجھاؤ. آپ سوچئے ماں کے دل پر کیا گزری ہوگی جب بیٹے کو تپتی دھوپ میں پتھریلی زمین پہ پتھروں کے نیچے لیٹا ہوا دیکھا ہوگا. کہنے لگی کہ بیٹا، کیوں مار کھاتے ہو؟ اللہ کو تیرے دل کی حالت پتا ہے، جو یہ کہتا ہے بول دے. تو اس بات پہ بلال مسکرائے، کہنے لگے کہ آج مجھے پتا چلا کہ امیہ ہار گیا اور میں جیت گیا. کہا کیسے؟ کہا اگر یہ ہارتا نہ نا तो आज मेरी माँ को मेरे सामने सिफारशी बना के पेश ना करता। ये वाक्य आपने कई बार सुना होगा। इस वक्त इस मौजू की निस्बत से सोचने की बात क्या है कि वो कौन सी चीज़ थी जिसने बिलाल को मजबूती दी, वो कौन सी चीज़ थी जिसने पत्थरों पे भी बेमज़ा ना होने दिया। वो अकीदे की पुख्तगी थी, वो तौहीद की मार्फत थी, वो अल्लाह के एक होने का यकीन था। ईमान कमज़ोर होता है ना तो इंसान छोटी छोटी बातों पे इस्लाम से पीछे खिसकने लगता है, हत्ता कि किसी की बात भी बर्दाश्त नहीं कर सकता, किसी की बदली हुई निगाहें भी इंसान को इस्लाम से फेरने के लिए काफ़ी हैं कि नहीं, मैं इस रूप में बाहर नहीं जा सकती, लोग मुझे देख के हंसेंगे, लोगों को पता चलेगा मैं मुसलमान हूँ। और वो जगह भी जहाँ रिलीजन की पूरी आज़ादी हो, वहाँ भी इंसान अपनी अंदर की गिरहों की वजह से अपने इस्लाम और ईमान का इजहार नहीं करता। तो अकीदे तौहीद बंदे को मजबूती देता है, जड़ मजबूत होती है। कोई दरख्त कितना ऊंचा जाएगा, इसका दारोमदार होता है कि उसकी जड़ें ज़मीन के अंदर कितनी हैं। हम सब बोन मुस्लिम्स हैं, मेरा ख्याल है कि हम, मेरे गुमान के मुताबिक इस हॉल में जितने भी लोग बैठे हैं वो सब मुस्लिम पैदा हुए। पैदा तो सभी मुसलमान होते हैं लेकिन माँ बाप भी मुसलमान थे। क्या आज हमारे ईमान के अंदर इतनी गर्मी है जो हमें मुश्किलात के वक्त जमा सके? खुदा ना खास्ता अल्लाह ताला हम सबको महफूज रखे, लेकिन जिस तेज़ी से दुनिया के हालात बदल रहे हैं, कल कोई हमें गन पॉइंट पे कहते कि या इस्लाम छोड़ो या फिर आजमाइशें सहने के लिए तैयार हो जाओ, हम किस जहन के हामिल हैं? हम तो अपनी गाड़ियों में अपनी मसबी किताब तक नहीं रखते कि कहीं खुदा ना खास्ता कुछ मसला हुआ, कोई चेकिंग हो गई तो पता ना चल जाए कि हम मुसलमान हैं। हम तो अपनी ज़ात पर एक छोटी सी निशानी भी इस्लाम की नहीं रखना चाहते कि लोग फिर हमसे स्पेशल ट्रीटमेंट करेंगे। हमारे तो हुलिये बदलने लगते, हमारे तो तौर तरीके बदलने लगते। कमी कहाँ है? अकीदे में कमी है। हबाब बिन अरद, कबीला खुजाया की एक औरत उम्मे नीमार के गुलाम थे। जब मुसलमान हुए, आग जलाती, अंगारे यानी फ्लेम जो शोले होते हैं, कोल कह लें, उसके ऊपर लिटा देती और ऊपर पत्थर रख देती कि अपनी जगह से उठ ना सके। लेकिन जो शख्स अपनी बात से नहीं हिले, अपनी कमीज़ उठा के अल्लाह के नबी को दिखाया करते थे कि जहाँ कोयलों के जलने की वजह से सुराख हो चुके थे, डम्स गैप्स पड़ चुके थे, इसी तरह इनके जिस्म पर इतने निशान थे कि जब इस्लाम कबूल करने के बाद एक दफ़ा सहाबा कराम के साथ बैठे थे तो हज़रत उमर रज़ी अल्लाह अन्हों ने कहा कि खबाब, इस्लाम से पहले की बातें सुनाओ। तो कहा, क्या सुनाऊँ? बस कमीज़ जिस्म से उठा दी और आपकी बैक पे जितने निशान और घड़े थे इसको देख के उम्र फारूक रजी अल्लाह ताला अन्हु जैसा इंसान भी आंसुओं से रोने लगा। और एक सहाबी थे, वो कहते हैं कि इतने गहरे जख्म पड़ गए जिस्म में कि बच्चे उनके अंदर उंगलियां डाल के खेला करते थे। कौन सी चीज़ थी जिसने नहीं रोका? अकीदे की पुख्तगी। हम कहने वाले और सुनने वाले अपने ईमान का जायज़ा लें, हम कहाँ खड़े हैं? आप कहेंगे ये तो मर्दों की बातें हैं, मर्दों में तो हौसले बहुत होते हैं। तो एक औरत बीबी सुमैया बिनते खब्बात, अबू जहल की लौंडी थी, ज़ईफुल उम्र थी, बूढ़ी खातून थी, लोहे की ज़िरह पहनाता यानी लोहे का लिबास एक होता है वो पहनाता, और धूप में चिलचिलाती हुई धूप पर लिटा दिया जाता और कहा जाता कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के दीन का इनकार करो। लेकिन वो नहीं हटी, इनका पूरा घराना आजमाया गया। इनके शौहर यासिर थे, बेटा अम्मार था। एक दिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम गुजरे तो इस ख़ानदान को इस्लाम कबूल करने की बुनियाद पे आजमाइशों में मुब्तला देखा। تو آپ نے کہا صبرن علی صبرنا علی یاسر، اے یاسر کے گھرانے والوں صبر کرو، انی موعدکم الجنہ، میں تمہیں جنت کی خوشخبری دیتا ہوں. سب تو شاید الگ الگ جائیں گے جنت میں، تم پورے گھرانے والے ایک ساتھ جنت میں جاؤ گے. عقیدہ انسان کی زندگی پہ بڑے گہرے اثرات دیتا ہے. اسی کا ذکر پھر سورۃ ابراہیم کی اگلی آیت میں بھی آتا ہے کہ یثبت اللہ الذین آمنوا بالقول الثابت فی الحیات الدنیا وفی الآخرہ. ایمان لانے والوں کو اللہ تعالیٰ ایک قول ثابت کی بنیاد پر دنیا اور آخرت دونوں جگہ ثبات عطا فرماتا ہے. تو لہٰذا عقیدہ انسان کو پختگی دیتا ہے. یہ ہے پہلا اثر، استقامت. ہلکی سی بات روک کے کہوں گی، جب آپ پیج پلٹتے ہیں تو اس طرح پلٹا کریں کہ آواز نہ آئے. علم کی محفل کا یہ ایک ادب ہے، کیونکہ اگر ہمارے آواز کے پلٹنے میں، پیج پلٹنے کی آواز نے ہمارے ساتھ بیٹھنے والے کو سننے سے تھوڑی مشکل ڈال دی، تو ہو سکتا ہے کہ وہ کچھ غلط لکھ لے. گھبرانے کی بات نہیں، لیکن مزید احتیاط کی ضرورت ہے. دوسرا اثر جو عقیدہ توحید انسان کی شخصیت پہ ڈالتا ہے وہ کیا ہے، کہ انسان کی عزت نفس اور خودی کا تحفظ ہوتا ہے، سیلف رسپیکٹ کا خیال آتا ہے. جب انسان در در پہ جھکتا ہے نا، تو وہ اپنی نظروں میں ذلیل ہو جاتا ہے. مثلا ہم میں سے ہر ایک اپنی ضروریات کے لیے کسی ایک مرد پہ ڈیپینڈ کرتا ہے. اگر آپ بچیاں ہیں تو ہو سکتا ہے کہ آپ اپنا پاکٹ منی اپنے والد سے لیتی ہوں گی. اگر آپ خواتین ہیں تو آپ اپنے پاکٹ منی اپنے شوہر سے لیتی ہوں گی. کوئی بوڑھی خاتون ہے تو وہ اپنے جوان بیٹے سے لیتی ہوں گی. ایسی ہے نا، آپ بتائیے. ایک سے مانگنے میں خیر ہے، یا بن مانگے وہ آپ کو دے دے کیونکہ اس کو پتہ ہے کہ آپ کی ضرورت ہے، یہ بات درست ہے، یا ہر آنے جانے والے سے مانگنا؟ پہلے میں اور دوسرے میں کیا فرق ہے؟ پہلے میں آپ کی خودی اور عزت نفس قائم رہی، دوسرے میں آپ ذلیل ہو گئے. بیگرز کو دیکھ لیں، چھجک ہی ختم ہو جاتی ہے، ہر ایک کے آگے ہاتھ ہے، تو بھی دے دے، کوئی ایک سکہ بھی ڈال دے تو اس کو لے کے تیار ہے. توحید بندے کی عزت کو محفوظ کرواتی ہے. آپ کے اندر خودی آتی ہے، آپ کو انا آتی ہے. اللہ تعالیٰ نے انسان کو بڑی اعلیٰ تقویم میں پیدا کیا، لقد خلقنا الانسان فی احسن تقویم، ہم نے انسان کو بہترین تقویم میں پیدا کیا. لیکن ثم رددناہ اسفل سافلین، پھر وہ نیچوں سے نیچے ہی ہوتا گیا. انسان اسفل السافلین کب ہوتا ہے؟ جب ایک رب کا در چھوڑ کے کئی گھروں کے اندر چل پڑتا ہے. آپ مائیں ہیں، آپ کو اپنا بچہ کبھی اچھا نہیں لگے گا کہ آپ کی دوستوں سے بھی مانگے، آپ کے گھر میں آنے والے مہمانوں سے بھی پیسے مانگے. کوئی بچہ اگر ماں باپ کے سامنے کسی اور سے مانگ بھی لے، تو اس مہمان کے جاتے جانے کے بعد ماں کتنا ناراض ہوتی ہے. جب انسان اللہ کے سوا دوسروں سے مانگتا ہے نا، تو نتیجہ کیا ہوتا ہے؟ کہ وہ اپنی انا کو مجروح کرتا ہے. اسی بات کو علامہ اقبال نے کہا تھا کہ خودی کا سر رے نہاں، لا الہ الا اللہ، خودی ہے تیغ فشاں، لا الہ الا اللہ. تو ہم اپنی زندگی میں اس چیز کو محسوس کریں. اسی کو ایک شعر میں بھی کہا جاتا ہے کہ وہ ایک سجدہ جسے تو گراں سمجھتا ہے، دلاتا ہے ہزار سجدوں سے آدمی کو نجات. دیکھیں، ایک کا بننے میں بڑی لذت ہے. در در کا جو بندہ بھکاری ہوتا ہے نا، ہمارے ہاں تو ایک محاورہ بھی بڑا غلط سے لفظوں میں بولا جاتا ہے نا، کہ دھوبی کا کتا گھر کا نہ گھاٹ کا، یا ایک لفظ بولتے ہیں در در کا بھکاری. تو ایک در پہ لگ جائیں گے نا، تو وہ خود ہی ہمیں دے گا. مثلا آپ دیکھیے کہ کوئی کام کرتی ہیں نا خواتین، ہمارے ملکوں میں آپ دیکھیے کچھ خواتین ہوتی ہیں وہ فل ٹائم میڈس ہوتی ہیں، بس ایک ہی کے پاس رہتی ہیں، اور اسی کو پتہ ہے کہ میں نے ان کو سب کچھ دینا ہے، کھانا بھی دینا ہے، روٹی بھی دینی ہے، اور مہینے کے خرچے دینے ہیں. نتیجہ کیا ہوتا ہے کہ جب عید آتی ہیں تو گھر والی خاتون کو فکر ہوتا ہے کہ اس کا عید کا جوڑا بنانا ہے، اب رمضان آیا تو اس کو راشن پانی دینا ہے. उसकी सारी जिम्मेदारियां एक मालकन ही ले लेती है। और इसके बरक्स वो बेचारी खवातीन जो सारा दिन एक घर से निकल दूसरे, दूसरे से निकल तीसरे, उसके बर्तन धो, उसके कपड़े धो, उसकी सफाई कर, तो उनका हाल क्या होता है? एक जगह जाएंगी, भूख लगी भी है, तो मालकन कहेगी कोई बात नहीं ना, अगले घर जाएगी वहां से खा लेगी, मैं क्यों दूँ, अब रोज मैं ही दूँ, चले चल पड़ी। वहां गई तो उसने सोचा पिछले घर से खा लिया होगा, इसको मैं क्यों पूछूं। और बाज़ दफ़ा बेचारियां सारा दिन काम कर करके भूखी वापस आती हैं। अपनी जिंदगी में इस असूल को रखना है कि अपनी खुदी को मजरूह नहीं करना। तीसरी चीज जो इंसान की शख्सियत में अल्लाह को एक मानने के बाद आती है वो क्या है? मसावात, बराबरी। यानी जब सारे एक को मानेंगे ना तो सबके बीच में इत्तेहाद होगा, और जब सारे मुख्तलिफ को मानेंगे तो इत्तेहाद टूट जाएगा ना। सिंपल आपके हालात पे मिसाल देती हूँ कि हम इस वक्त इस रूम में बैठे हैं, आप सब सुन रहे हैं और मैं अकेली बोल रही हूँ, आप ज़्यादा तो तसल्ली से सुन रहे हैं ना। अभी से कुछ देर पहले जब आप ग्रुप्स में थे तो तीन चार ग्रुप लीडर्स हेल्प कर रहे थे ना आपकी, या इससे ज़्यादा। तो उस वक्त अगर सभी ऊंची आवाज़ में बोलें तो आप किसी की सुन सकेंगे? नहीं। हालांकि सब काम एक ही कर रहे थे, लेकिन चार पांच लोगों को एक वक्त में सुनना और एक को सुनना बहुत फ़र्क होता है। हम जब अल्लाह ताला ही को रब मानते हैं ना तो हमारे आपस के इख्तलाफात मिट जाते हैं। बस आप देखिए कि हम लोग परदेश में रहते हैं ना, इस वक्त इस यहाँ इस मस्जिद या इस जगह इस हॉल में हमें किस चीज़ ने जोड़ा? हमारे अकीदे ने जोड़ा। जुमे की नमाज में जो हजारों लोग जमा हो जाते हैं वो अकीदे की बुनियाद पे जमा होते हैं, ईद की नमाज में जो हजारों के मजमे होते हैं वो अकीदे की बुनियाद पे हैं, और इसका सबसे बड़ा मजहर तो हज और उमरा, अल्लाह का घर। वहाँ जो हर साल लाखों लोग जाते हैं वो तौहीद की बुनियाद पे हैं। इस एक अकीदे ने सबको जोड़ दिया। इसी तरह दूसरे नज़रियात, कोई क्रिश्चियनिटी, कोई ज्यूइज़्म, कोई बुद्धाइज़्म, कोई हिंदुइज़्म, मुख्तलिफ दीन है ना, ये छोटी छोटी टुकड़ियों में लोग क्यों बटे हुए हैं? क्योंकि वो फोकल पॉइंट टूट गया। जब हम अल्लाह को एक मानते हैं ना तो उसके बाद फिर हमें किसी दूसरे के आगे उस तरीके से झुकने और उससे इख्तलाफ की ज़रूरत ही नहीं रहती। तौहीद वो नेमत है जिस पे आप इस दुनिया में यूनिवर्सल इत्तेहाद पैदा कर सकते हैं, अलायंस, राबते। हम चाहते हैं पूरी दुनिया एक हो जाए, कहाँ होंगे? बुद्धास कहेंगे बुद्धा को मान लो तो तुम, हम ठीक हैं, हम सब तुम्हारे साथ चलेंगे। वो कहेंगे अच्छा बुद्धा को मान लो तो फिर हम क्यों बुद्धा को माने। ईसाई कहेंगे तुम जीसस को गॉड मान लो तो हम सब तुम्हारे साथ हैं। यहूद कहेंगे तुम उज़ैर को खुदा का बेटा मान लो तो हम साथ हैं। ये सब इंसान है ना, और आप मुसलमानों को ही देख लें, वो ही नहीं एक जगह जमेंगे। वो कहेंगे तुम हमारे इमाम को मान लो तो हम सब साथ हैं, तुम अपने तुम अपने तुम अपने। ऐसे वक्तों में एक ही ज़ात ऐसी है ना जिसको सब मानते हैं, वो अल्लाह की ज़ात है। जो एक रब को मानेंगे ना, ये ऐसे जैसे न्यूक्लियस, आप लोग साइंस में पढ़ते होंगे, एक न्यूक्लियस होता है, उसके इर्द गिर्द फिर इलेक्ट्रॉन और प्रोटॉन, जो प्रोटॉन और न्यूट्रॉन अंदर होते हैं, अगर मैं गलत कहूँ तो इसलाह कर सकते हैं, इलेक्ट्रॉन घूमते हैं ना, और उसके बीच में एक न्यूक्लियस होता है। आप न्यूक्लियस मोड़ देना तो एक्सल टूट जाएगा और वो सारे आपस में टकरा जाएंगे। तो तौहीद कायनात को एक जगह जोड़ने का जरिया बनती है। चौथी चीज़ जो अल्लाह को एक मानने के बाद बंदे के अंदर आती है वो रूहानी सुकून है। शिर्क इस कायनात का सबसे बड़ा झूठ है। दुनिया में इतनी निशानियां हैं अल्लाह को मानने की कि जब इंसान इसको मान के एक रब का हो जाता है ना तो उसके अंदर एक गहरा सुकून आता है, मुतमईन, इत्मीनान। इसके बरक्स वो लोग जो दर दर पे जाते हैं ना वो बेसुकून रहते हैं। सूरत फात रूम की आयत नंबर 30 में अल्लाह सुब्हान तआला फरमाते हैं फ़ाकिम वजहक लिद्दीन हनीफा फितरतल्लाहिल्लती फतरन्नास अलैहा। پس یکسو ہو کر اپنا رخ دین اسلام کی سمت میں جما دو اور قائم ہو جاؤ اس فطرت توحید پر جس پر اللہ تعالیٰ نے انسانوں کو پیدا کیا. ہر بچہ فطرت پہ پیدا ہوتا ہے. اللہ تعالیٰ نے دنیا میں بھیجنے سے پہلے وعدہ الست کی صورت میں ہم سب سے یہ وعدہ لیا ہے کہ دنیا میں جاؤ گے تو کس کو مانو گے, اور ہم سب مل کے اس بات کا اقرار کر چکے ہیں کہ بلا کیوں نہیں. اللہ نے پوچھا تھا الستو بھی ربکم, ہم کہتے ہیں جی اللہ کیوں نہیں. سورۃ اعراف میں یہ آیت ملتی ہے. تو لہٰذا جب ہم فطرت اللہ کو ایک مان جاتے ہیں نا تو ہم مطمئن ہو کے بیٹھ جاتے ہیں. اس کی چھوٹی سی مثال دینا چاہوں گی ماں اور بچے کی. ماں کی گود میں آتے ہی بچے کی کیا کیفیت ہوتی ہے, اس کی ہچکی بند ہو جاتی ہے نا, اور ایسے پھر چپک کے سوتا ہے کہ اس کو لگتا ہے کہ میں بڑے محفوظ ہاتھوں میں آ گیا ہوں. بالفرض کسی کی ماں وہاں نہ ہو, مائیں چلی جاتی ہیں ادھر ادھر گئیں, پیچھے سے آپ بتائیے کیا پھپھی دادی نانی خالہ کیا بچے کو چٹکیاں کاٹتی ہیں؟ جتنے پیار سے وہ ہاتھ لگاتی ہوں گی ماں بھی نہیں لگاتی, لیکن بچے کو ماں کیوں چاہیے؟ یہ ہے فطرت. جس طرح ماں کی گود میں انسان مطمئن ہو جاتا ہے نا, اس طرح اللہ تعالیٰ کی ذات کو انسان ایک مان کے مطمئن ہو جاتا ہے. پھر انسان ادھر ادھر نہیں بھٹکتا, پھر اس کی زندگی میں واقعی ایسی چیزیں آنے لگتی ہیں کہ جو اس کو اللہ تعالیٰ کی طرف جھکا دیتی ہیں. تو لہٰذا توحید پہ آتے ہی انسان مطمئن ہو جاتا ہے, یکسو ہو جاتا ہے, اس کی نظریں ادھر ادھر سے ہٹ جاتی ہیں. مثال اچھی نہیں ہے لیکن بالفرض جب کوئی لڑکی یا لڑکا جوان ہوتا ہے نا, تو جب تک اس کی شادی نہیں ہوتی وہ ادھر ادھر نظریں لگائے رکھتا ہے, ہر طرف نظریں اٹھتی ہیں, شاید ادھر شاید ادھر. لیکن جب منگنی نکاح کی شادی کی صورت میں ایک نقطہ مل گیا تو انسان کو اطمینان مل جاتا ہے. اللہ کرے کہ ہم سب توحید پہ جم جائیں اور اللہ تعالیٰ ہمیں اسی پہ قائم رکھے. سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.